घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। नमस्कार, शुक्लाफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। म ओम प्रकाश पाण्डेय। शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, बारासिंगा एफएम 102.2 मेगाहर्ज, बझाङको सयपाल एफएम 110.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ। कञ्चनपुरको भीमदत्त नगरपालिका र नेपाल नगरपालिका एसोसिएसनबीच एमओयूमा हस्ताक्षर, सुदूरपश्चिम विश्वविद्यालयमा पेन डाउन, बझाङको जय पृथ्वी राजमार्गको मर्मत कार्य सञ्चालनमा, वैतडीको पुर्चौनी नगरपालिकाद्वारा उपप्रमुखको कोसेली कार्यक्रम सञ्चालनमा, अध्यक्ष ओलीको व्यस्तताले नेकपा स्थायी कमिटी बैठक स्थगित, सरकारद्वारा गार्मेन्टका उत्पादनहरूमा पनि भन्सार छुटको व्यवस्था गरिदिन अमेरिकासँग आग्रह, र कैलालीमा फारवेस्ट पशुपति कप सुरु।
आँखाका रोगीहरूका लागि अत्यन्त जरुरी सूचना। परशुराम नगरपालिकाको आयोजना तथा नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी परिषद जोगबुडामा यही पौष 14-15 गते आँखा शिविर सञ्चालन गरी मोतीबिन्दु लगायतका आँखाका रोगीहरूको निशुल्क अपरेसन तथा औषधि उपचार गरिने भएकाले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ। आयोजक परशुराम नगरपालिका जोगबुडा डणेलधुरा।
हेलो,
बाल बालिकाको संरक्षणको अभियानमा नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति, नेपाल दूर संचार प्राधिकरण र सिविन नेपालको सहकार्य।
हेलो,
अब समाचारक्रम विस्तारमा। कञ्चनपुरको भीमदत्त नगरपालिका र नेपाल नगरपालिका एसोसिएसनबीच दक्षिण एसियाली नगरपालिका सञ्जाल सरसफाई सम्बन्धी पैरवी परियोजना सञ्चालनका लागि समझदारी पत्र एमओयूमा हस्ताक्षर भएको छ। भीमदत्त नगरपालिका कार्यालयमा आज भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र नेपाल नगरपालिका सङ्घका सहकोषाध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका नगर उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको थियो। हस्ताक्षर कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख निर्भबहादुर ओड, नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटा, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो। वातावरण तथा जनसङ्ख्या संस्थाको प्राविधिक सहयोगमा नेपालका 5 नगरपालिका मध्ये सुदूरपश्चिम प्रदेशमा भीमदत्त नगरपालिकामा परियोजना सञ्चालन गरिएको हो। भीमदत्त नगरपालिका सहित धुलिखेल, लमही र वालिङ परियोजना सञ्चालनका लागि छनौट गरिएका छन्। यो परियोजना नेपाल बाहेक बङ्गलादेशमा सञ्चालनमा रहेको छ। समझदारी पत्रमा हस्ताक्षरपछि नेपाल नगरपालिका सङ्घका सहकोषाध्यक्ष खड्गीले परियोजना सञ्चालनका लागि भीमदत्त नगरपालिका छनौट भएकोमा धन्यवाद दिनुहुँदै परियोजना नमुना बनाउनका लागि सुझाव समेत दिनुभएको थियो। भीमदत्त नगरपालिकासित गरिएको समझदारी र विकास अरू स्थानीय तहका लागि समेत अनुकरणीय बन्ने उल्लेख गर्दै उहाँले सहकार्य र समन्वयका आधारमा अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो। काठमाडौँ महानगरपालिकामा जनसङ्ख्याको चापका कारण व्यवस्थित गर्न नसकिएकाले भवन निर्माण गर्दा नक्सापास गर्दा नै घरभित्र नै सेफ्टी ट्याङ्की राख्नुपर्ने विषयमा समेत छलफल अघि बढेको जनाइएको छ। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख ओडले स्थानीय सरकारले फोहोरमैला व्यवस्थापनको सबैभन्दा ठूलो समस्या भएकाले परियोजनाले भीमदत्त नगरपालिकालाई दिशाजन्य फोहोर व्यवस्थापनमा सहयोग पुग्ने बताउनु भएको थियो। सुदूरपश्चिम सरकारको भीमदत्त र धनगढी उपमहानगरपालिकालाई हेर्ने दृष्टिकोण समान भएकाले दुवै नगरपालिकाले सोच विचारका साथ कार्यक्रम बनाउनु पर्ने अवस्था रहेको उहाँले बताउनुभयो। भीमदत्त र धनगढीको विकास सुदूरपश्चिम प्रदेशका 88 तहका लागि फलदायी हुने नगर प्रमुख ओडले बताउनु भएको थियो। भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले परियोजनालाई सफल बनाउने प्रतिबद्धता व्यक्त गर्नुहुँदै समृद्ध नगर बनाउनका लागि सहकार्य र समन्वयलाई प्राथमिकता दिएको बताउनुभयो। भीमदत्त नगरपालिका तिर्देशीय नाकाका रूपमा रहेको उल्लेख गर्दै नगर प्रमुख विष्टले भीमदत्तको विकास र समृद्धि सुदूरपश्चिमको समृद्धिसँग जोडिएको उल्लेख गर्नुभएको थियो। कार्यक्रममा नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक देवकोटाले समझदारीको औचित्यबारे उल्लेख गर्दै वातावरणीय जोखिम न्यूनीकरणका लागि परियोजना लागू गरिएको बताउनुभयो। सङ्घका कार्यकारी निर्देशक देवकोटाले नेपाल र बङ्गलादेशका 5 नगरपालिकामा परियोजना सञ्चालन गरिएको गरिएको बताउनु भएको थियो। नेपालमा देशभरबाट परियोजना सञ्चालनका लागि 10 नगरपालिकाले प्रस्ताव पेश गरेका थिए। संघका इन्जिनियर मुस्कान श्रेष्ठले परियोजना सम्बन्धी जानकारी गराउनुभयो। 3 वर्षसम्म सञ्चालन गर्ने परियोजना अन्तर्गत फोहोर व्यवस्थापनका लागि नीति निर्माण, योजना निर्माण, आर्थिक सहयोग सम्बन्धी कार्यक्रम समावेश गरिएका छन्। दिशाजन्य फोहोरबाट जैविक इन्धन, निर्माण सामग्री, जैविक मल, किराहरूका लागि प्रोटिन बनाउन सकिने लगायतका कार्यमा प्रयोग गर्न सकिने इन्जिनियर श्रेष्ठले बताउनुभयो। सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पस प्रमुख डाक्टर भूपेन्द्र विष्टले मापदण्ड विपरीत कर्मचारी नियुक्त गरेको भन्दै आज एक दिनका लागि पेन डाउन गरिएको छ। कर्मचारी नियुक्ति खारेजीको विषयमा नागरिक समाज र विद्यार्थीहरूले उठाएको मागलाई आफूहरूले पनि समर्थन गर्दै एक दिनका लागि पेन डाउन गरेको सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्राध्यापक यज्ञराज पाठकले बताउनुभयो। उहाँले क्याम्पस प्रमुखले सामान्य मापदण्ड नै पुरा नगरिकन कर्मचारी भर्ना गरेकाले यस्ता निर्णय बन्द गर्नुपर्ने माग समेत राख्नुभयो। क्याम्पस प्रमुखले कर्मचारी भर्ना गर्दा कति कर्मचारी आवश्यक छन् भन्ने जानकारी नै नगराएर भर्ना गरेको, कर्मचारी भर्ना गर्दा पनि विज्ञापन नखोलेको, लिखित तथा मौखिक परीक्षा नलिएको तथा भर्ना गरिएका कर्मचारी समेत सम्बन्धित विषयको नभएको प्राध्यापकहरूको आरोप रहेको छ। आफूहरूको मागको सम्बोधन नभए विकृति र विसङ्गतिका विरुद्ध अझ सशक्त तरिकाले आन्दोलन अगाडि बढाउने प्राध्यापकहरूले चेतावनी समेत दिएका छन्। क्याम्पस प्रमुख डाक्टर भूपेन्द्र विष्टले भने आफूले प्रक्रियागत रूपमा नै कर्मचारी भर्ना गरेको दावी गर्नुभयो। उहाँले विगतमा भइरहेको प्रक्रिया अनुसार आफूले पनि आवश्यकताअनुसार कर्मचारीहरूलाई भर्ना गरेको बताउनुभयो। कर्मचारी भर्नाका विषयमा भइरहेको आन्दोलनको कुनै पनि औचित्य नभएको क्याम्पस प्रमुख विष्टले बताउनुभयो। यता आफूहरूलाई कुनै काम कर्तव्य नदिएको र भएको अधिकार पनि कटौती गरेको भन्दै सम्पूर्ण विभागीय प्रमुखहरूले संयुक्त रूपमा राजीनामा दिएका छन्। आर्थिक वर्ष सुरु भएको 6 महिना बितिसक्दा पनि बजेट विनियोजन नभएको र काम गर्न कुनै अधिकार नै नभएकाले 6 विभागका विभागीय प्रमुखहरूले संयुक्त रूपमा राजीनामा दिएको व्यवस्थापन विभागका विभागीय प्रमुख प्रेम खातीले बताउनुभयो। उहाँका अनुसार विभागीय प्रमुखहरूलाई परीक्षाको तालिका निकाल्ने, परीक्षा लिने, अनुपस्थित प्राध्यापकलाई बोलाएर कक्षा सञ्चालन गराउन लगाउने मात्रै कार्यक्षेत्र दिएको बताउनु भएको छ। विगतका वर्षहरूमा विभागीय प्रमुखहरूलाई आर्थिक र प्रशासनिक अधिकार दिइएको भए पनि अहिले भने त्यस्तो नभएको उहाँको भनाइरहेको छ। विद्यार्थीहरूले आफ्ना सबै समस्या विभागीय प्रमुखलाई भन्ने भए पनि अहिले त्यो अधिकार पनि सबै कटौती भएको उहाँले बताउनुभयो। कर्मचारी नियुक्ति विषयमा 4 विद्यार्थी संगठनले गएको आइतबारबाट जारी राखेको संयुक्त आन्दोलनका कारण सुदूरपश्चिम विश्वविद्यालयको पढाइ समेत प्रभावित भएको छ। विद्यार्थी तथा प्राध्यापकहरूको आन्दोलनका कारण अध्ययनका लागि टाढा टाढाबाट आएका विद्यार्थीहरू मर्कामा परेका छन्। उनीहरूले क्याम्पस प्रशासनले आन्दोलनरत पक्षलाई बोलाएर वार्तामा ल्याएर निकास खोज्नुपर्ने बताएका छन्। विगत 1 दशकदेखि अल्पत्र अवस्थामा रहेको बझाङको जय पृथ्वी राजमार्गको मर्मत कार्य यतिखेर सञ्चालन गरिएको छ। राजमार्गको अधिकांश ठाउँमा पिच उप्किएर खाल्टाखुल्टी परेकाले सवारी साधनमा यात्रा गर्दा निकै नै कष्टकर हुने भएपछि राजमार्गको मर्मत कार्य 1 महिना अघिदेखि सञ्चालनमा ल्याइएको हो। बझाङलाई अन्य जिल्लासँग जोड्ने एकमात्र जय पृथ्वी राजमार्गको यतिखेर बागथला चैनपुर सडक खण्डको विभिन्न भागमा मर्मत कार्य भइरहेको जानकारी प्राप्त भएको छ। जय पृथ्वी राजमार्ग विश्व बैङ्कको आर्थिक सहयोगमा करिब 30 करोडको लागत 1 दशक अघि कालोपत्री गरिएको थियो। जय पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पाकथला चैनपुर सडक खण्ड पुरै बिग्रिएकाले डिभिजन सडक कार्यालयको आर्थिक सहयोगमा पुनः मर्मत कार्य सञ्चालन भएको छ। सडक मर्मत कार्यका लागि कालिका सनराइज बसन्त जेबी कम्पनीले 2074 साउनमा सम्झौता गरी ग्वाल्लेख निर्माण सेवा बैतडीलाई कामको जिम्मा दिएको जानकारी प्राप्त भएको छ। पहिलोपटक 6 करोड 50 लाखको लागतमा मर्मत गरिने सो सडकमा नालाहरू सफा गरिने, मिसिनरी वाल निर्माण गरिने, कलभर्ट र सन्या पुल निर्माण गरिने र 5 किलोमिटर पिच गरिने ग्वाल्लेख निर्माण सेवा प्रतिनिधि अशोक मल्लले बताउनुभयो। बागथलादेखि चैनपुरसम्मको 40 किलोमिटर सडकको प्रायजसो सबै ठाउँको पिच उप्किसकेको छ। उटाशील प्रविधिमा आधारित यस सडकको कालोपत्री गर्ने काम गुणस्तरहीन भएका कारण छिटो बिग्रिएको स्थानीयहरूको आरोप रहेको छ। आगामी साउन महिनासम्म पहिलो चरणको मर्मत कार्य सम्पन्न गरिने ग्वाल्लेख निर्माण सेवाले जानकारी दिएको छ। पानीको हाहाकार भएका अग्ला डाँडामा लिफ्टबाट पानी निकाल्ने प्रविधि सफल भएपछि डोटीका स्थानीय बासिन्दाहरूले राहत पाएका छन्। डोटीका स्थानीय तहहरूले समुद्र सतहबाट 2000 मिटर उचाइसम्मका अधिकांश डाँडाहरूमा पानी निकाल्नका लागि लगानी गरिरहेका छन्। गत वर्ष दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र आदर्श गाउँपालिकाले यो प्रविधि मार्फत गाउँमा पानी पुर्याएका थिए। यो वर्ष बढी केदार गाउँपालिकाले खड्यौलीमा भूमिगत पानी झिक्न थालेको छ। लिफ्ट प्रविधि मार्फत गाउँपालिकाको कार्यालय रहेको वडा नम्बर 2 खड्यौलीमा पानी पानी निकाल्ने कार्यको सुरुवात गरिएको बडिकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक पाण्डेले बताउनुभयो। उहाँका अनुसार समुद्र सतहदेखि 1900 मिटर उचाइमा रहेको खडेरी क्षेत्रमा केही दिनमा पानी आउनेछ। करिब 50 लाख बराबरको लगानीमा 160 mmको पाइपको प्रयोगबाट प्रति सेकेन्ड 3 लिटर पानी आउने सम्भावना रहेको समेत अधिकृत पाण्डेले बताउनुभयो। दिपाली सिलगढी नगरपालिकाको वडा नम्बर 5 घोलतडा, वडा नम्बर 4 पिपल्ला बजारमा पानी निकाल्ने काम सफल भएको छ भने वडा नम्बर 1 सिरखोली सैनमा निकाल्ने तयारी गरिएको दिपाली सिलगढी नगरपालिकाका नगर प्रमुख मन्जु मरासीले बताउनुभयो। यस्तै डोटीको शिखर नगरपालिका 6 पनि पानी निकाल्ने कार्य सफल भएको नगर प्रमुख सीताराम जोशीले बताउनुभयो। पानीका मुहान नभएको अग्ला अग्ला डाँडाहरूमा बस्ती भएका क्षेत्रको लागि यो प्रविधि अत्यन्तै उपयोगी हुने बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले बताउनुभयो। फुटेका मूलहरू धमाधम सुक्ने, पानीको स्रोत घट्दै जाने समस्याले खानेपानीका लागि समस्या झेलिरहेकाहरूलाई लिप्टो प्रविधिले राहत दिने चन्दले बताउनुभयो। बडिकेदार गाउँपालिकाको सदरमुकाम खडेरीमा 1 घण्टाको दूरीमा रहेको मूलबाट पानी बोकेर ल्याउनु पर्ने बाध्यता रहेको थियो। सुदूरपश्चिमको पहाडी जिल्ला अछामबाट यो प्रविधि सुरु भएको हो। अहिले यो प्रविधि डोटी, टणेलधुरा, बाजुरा, बझाङ र बैतडीमा पनि परीक्षण गरिन लागेको छ। यो प्रविधि प्रयोग गरेर निकालेको पानी 15-30 वर्षसम्म चल्ने कार्यरत कम्पनीहरूले बताएका छन्। यो प्रविधिमा हाल कैलालीको धनगढीमा रहेका विभिन्न कम्पनीहरूले काम गरिरहेका छन्। नेपाल सरकारले भारूनोटमा प्रतिबन्ध लगाएपछि सर्वसाधारणहरूलाई शास्ति भएको छ। पैसा कमाउन अधिकांश युवाहरू भारत जाने सुदूरपश्चिम प्रदेशवासीहरूलाई झनै समस्या भएको छ। तराईका जिल्ला कैलाली, कञ्चनपुरसँगै पहाडी 7 जिल्लाका नागरिकहरू भारूनोट नचल्दा समस्यामा परेका छन्। कैलालीबाट सहकर्मी निर्मला घनायतको यो रिपोर्ट।
अलिकति समस्या नै छ है। अब यहाँको सबै नेपालमा रोजगार नभएको कारणले जाने इन्डिया नै हो होइन। इन्डियाबाट कमाएको पैसाहरू मान्छे प्राय सबै बोकेर नै भारु नै ल्याउने यहाँ, र ग्राहकले सिधै भारु ल्याएर आउँदाखेरि हामीलाई नै गाह्रो भइरहेको छ। भारु नलिम भने ग्राहकसँग भारु नै, रुपियाँ नै भारु हुन्छ। अब लिम भने सरकारले प्रतिबन्ध खडा गरेको छ होइन। त्यो हिसाबमा अलि हामी पनि दोधारमा छौँ, त्यसले गर्दा व्यापारमा हल्का प्रभाव हुन्छ कि भन्ने डर लाग्छ।
उहाँ हुनुहुन्थ्यो धनगढीका कपडा व्यापारी सन्तोष चन्द। सरकारले भारतीय रुपियाँ नेपालमा बन्द गरेपछि परेको समस्याबारे बताउनु हुँदै नेपाल सरकारले भारतीय 200, 500 र 2000 दरका नोट साट्न प्रतिबन्ध लगाएपछि भारतलाई नै कर्मथलो बनाएका सुदूरपश्चिमेलीहरू अहिले मारमा परेका छन्।
समस्या त अब भयङ्कर समस्या परिरहेछ। तरकारी, नुन, कपडा हपडा किन्नु पर्यो भने पनि समस्या परिरहेछ। यता न त सजिलो छ, न त यताबाट पहाडतिर जाँदाखेरि पनि अब 500 दिए पनि 800 कसरी छाड्ने? हाम्रो त त्यत्तिकै जाँदैछ।
अग्रज मान्छेहरू त दलाल छन्। मान्छे चाहिँ कुन डुब्छ भने तल स्तरको जनता नै डुब्छ। कसैलाई त थाहा छैन, कोही त 500 रुपियाँ भएर चाहिँ अहिलेको टाइममा पनि 500 रुपियाँ नेपालीमा साटेर जनताहरू मरिरहेछ।
भारू नोट ल्याएर आएका ग्राहकहरूलाई फर्काउँदा व्यापारमा प्रभाव पर्ने चिन्ता व्यापारीहरूको पनि छ। पहाडी जिल्लाका धेरै पुरुषहरू रोजगारीका लागि भारतमा रहेका र उनीहरूले पठाएको रकम साट्न नपाउँदा गाउँमा बसोबास गर्ने महिलाहरू बढी समस्यामा परेका छन्। कतिपयले भारू नोट नेपाली नोटसँग बराबरी मूल्यमा भारू रकम साटेर समेत गुजारा चलाएका छन्। सुदूरपश्चिम प्रदेशका आधाभन्दा बढी नागरिक रोजगारीको सिलसिलामा भारतमा छन्। तर दुःख गरेर वर्षभरि कमाएको रकम नेपाली बजारमा नचल्दा आफूहरूलाई ठुलो समस्या भएको बझाङका टेकेन्द्र बोहरा बताउनुहुन्छ।
त्यहाँ छन् भतारिया छन्, अब रुपियाँ छ, कहाँ हाल्ने, के हाल्ने, कसरी चेन्ज गर्ने, कसरी साड्ने, कसलाई दिने भनेर आत्तिको छ। बिचराहरू मर्या छन्, पिरिमर्गमा छन्, के गर्ने अब? पैसाले पनि 81 बोझ दियो, 81 बोझ अब बिचराहरू त अब मसित मेरो रोड नजिक घर छैन, एकदम दुर्गम ठाउँमा मेरो घर छ भनेपछि 2 दिन त ऊ बजार त्यो भारु लिएर 500 भारु लिएर 2 दिन त हिँडेर बजारसम्म पुग्छ। ऊ बिचराले कसरी साड्ने? अनि 2 दिनसम्म बन्देज लगाइसकेको छ, नुन तेल कसरी फर्काउने? त्यस्तो समस्या छ नि पहाडतिर, दुर्गम क्षेत्रहरू। हाम्रो समस्या कसले सुन्दैन?
यद्यपि केही व्यक्तिहरू भने सरकारले देशको अर्थतन्त्रको लागि सकारात्मक कदम चालेको बताउँछन्। सरकारले 81 भारतीय नोटमा बन्देज लगाउनु भन्दा पनि सर्वसाधारणहरूलाई पूर्व जानकारी गराएर मात्रै भारतीय नोटहरूमा प्रतिबन्ध लगाएको भए यस्तो समस्या नआउने सर्वसाधारणहरूको बुझाइरहेको छ। शुक्ला फाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। नेपाल सरकारले भारतीय रुपैयाँमा प्रतिबन्ध लगाएपछि कस्तो समस्या भएको छ भनेर हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
अमरदीप पाण्डे भारु पैसाले हामीहरूको व्यापारमा शर्त पारेकै छ किनकि हामीहरू चाहिँ अब बोर्डर एरियामा बस्ने मान्छे म्याक्सिमम कुराहरू बाहिर देशबाटै भर पर्ने भएको हुनाले व्यापारमा इन्डियाबाट सामान आदान प्रदान गरिन्छ त्यहाँबाट म्याक्सिमम सामान आउनाले हामीलाई भारु पैसाको साह्रै खाँचो परिया हुन्छ यसमा पनि अब सरकारले ठुला नोटहरू भारु पैसाहरूलाई ब्यान्ड गरेकोमा असर त साह्रै परेकै छ भारु पैसाको चाहिँ सहजको लागि के सरकारले हामीलाई सुविधाहरू गरिदिनुपर्छ
ठुलो समस्या हाम्रो आधा नेपाली जम्मै इन्डियाबाट आउने जाने हामी पनि यहीँ त्यो भारूको निर्भरमा बसेका छौँ हामीलाई नुन पनि तपाईँको त्यो इन्डियाबाट आउँछ भारू रुपियाँ नभएपछि तपाईँको हाम्रो यहाँ मात्रै किन हाम्रो यो नौ जिल्लामा चाहिँ भारू नभए कामै चल्दैन साह्रो नौ जिल्लाको मान्छे इन्डियामा काम गर्छ उनले कमाएको पैसा ल्याउनलाई 10,000 त खल्टीमा हालेर आउँछ आउँछ त्यो पैसा चल्दैन त्यो हुनु ठुलो गलत छ
गोविन्द प्रसाद जोशी भारू रुपियाँ नभए भने सबै काम बोर्डरमा यो अटो चलाउनु पर्छ भारतीय मान्छे आउँछन् भारू पैसा दिन्छन् भारू पैसा नलिएर अब हामीले के काम कसरी चल्ने उबाट काम नेपाली हुँदैन इन्डियाबाट इन्डियन आउने गएको हुन्छ कोही इन्डियाको मान्छे काम गरेर आउँछ उसले भारी पैसा ल्याउँछ ऊ चल्दैन भनेपछि नेपाली पैसा त हुँदैन हामीले के गर्ने कसरी कमाउने मजदुरहरूलाई पनि समस्यै हुन्छ भारतबाट काम गरेर आउने सबै नेपाली दाजुभाइ हामी जति पनि छौँ इन्डियामा काम गरेर आउँछौँ भारत त चल्नै पर्छ भारत नचलेर हुँदैन
अब भारतीय अब हाम्रो मित्र राष्ट्र भयो भारतीय पैसा नचलेपछि त हुँदैन अब हाम्रो यहाँ नेपालमा दुःख बिमार भयो भनेपछि इन्डिया नै जानुपर्छ नेपाली पैसामा चल्दैन आखिर भारतीय पैसा नै चाहिने हो इन्डिया चाहिँ के भयो भने ऊ टकडा देश भयो हामीलाई दबाइरहेछ के हामीलाई चाहिँ कठपुतली जस्तो नचाइरहेछ के
पार्वती बिच इन्डियाबाट कमाइ गर्छौँ होइन व्यापार गर्छौँ खालि यो जनतालाई दुःख दिने मात्रै हो केही होइन सरकारले चल्ने भनेपछि चल्छ चल्दैन भनेपछि चल्दैन त्यही हो जनताले दुःख पाउनु छ पायो भयो त्यति हो साट्नलाई पनि इन्डियामा नेपाली भने कति हेला गर्छन् हेर्नु नै होगा ऐसो होगा उसो होगा अन्त भए धेरै पैसा दिनु पर्यो साट्नलाई डबल पैसा तिर्नु पर्यो अनि मात्रै साट दिने भयो त्यो सालैले नत्र कहाँ साट्छ नि
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार तपाईँहरूले शुक्लाफाटा एफएम 90.4 मेगार्ज बारासिङ्गा एफएम 102.2 मेगार्ज बझाङको साइपाल एफएम 100.6 मेगार्ज बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगार्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो वायरलेप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ समाचारमा पालो भएको छ विश्रामको विश्रामपछि पुनः आउनेछौँ प्रारम्भिक वातावरणीय परीक्षण आइईई सम्बन्धी सार्वजनिक सूचना जलस्रोत तथा सिँचाइ विभागको जलसाधन योजना तयारी सुविधा आयोजना अन्तर्गत मोहना र खुटिया नदीको तटीय क्षेत्रमा बाढी जोखिम व्यवस्थापन उपयोजना सञ्चालन गर्नको लागि वातावरण संरक्षण ऐन 2053 र वातावरण संरक्षण नियमावली 2054 पछिल्लो संशोधन सहितको नियम 3 र सोही नियमावलीको अनुसूची 1 प्रयोजनका लागि प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन गर्नुपर्ने भएकोले उक्त प्रस्ताव कार्यान्वयन हुने देखाएका क्षेत्रहरूमा प्रस्तावित कार्यबाट पर्न सक्ने भौतिक जैविक सामाजिक आर्थिक तथा सांस्कृतिक वातावरण र यिनका अवयवहरू तथा अन्तरसम्बन्धमा पर्ने प्रभावहरूको सन्दर्भमा यस क्षेत्रका सम्बन्धित गाउँपालिका नगरपालिका विद्यालय अस्पताल स्वास्थ्य चौकी तथा अन्य सरकारवाला व्यक्ति वा संस्थाले यो सूचना प्रथम पटक प्रसारण भएको मितिले 15 दिनभित्र निम्न ठेगानामा आइपुग्ने गरी लिखित राय सुझाव एवं प्रतिक्रिया पठाई सहयोग गरिदिन हुन सार्वजनिक सूचना प्रसारण गरिएको छ मोहना नदी अध्ययन गरिने क्षेत्र मोहना नदी दायाँ र बायाँ किनारा प्रभावित क्षेत्र राजघाट सानागाउँ मजगाउँ शान्तिपुर चटकपुर खुटिया दोभान र बडहरा र खुटिया नदी अध्ययन गरिने क्षेत्र खुटिया नदी दायाँ र बायाँ किनारा प्रभावित क्षेत्र अर्जुन टोल मुरकट्टी धनचौरी उत्तर खैरेनी र तरबरिया टोल राय सुझाव तथा प्रतिक्रिया पठाउन सकिने ठेगाना जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर 7 कञ्चनपुर सम्पर्क नम्बर 0995205059 फ्याक्स नम्बर 0995205059 र इमेल pep7dwidp@gmail.com नेपाल सरकार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय जलस्रोत तथा सिँचाइ विभाग जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर 7 कञ्चनपुर नेपाल रेडक्रस सोसाइटी उपशाखा झलारीको सूचना यस नेपाल रेडक्रस सोसाइटी उपशाखा झलारीको 19 साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकोले सबै आजीवन सदस्य जीवहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ तपसिल मिति पौष 15 गते समय 11 बजे, स्थान नेपाल रेड क्रस सोसाइटी भवन छलारी, सचिव लोकराज जोशी, नेपाल रेड क्रस सोसाइटी उपशाखा छलारी।
पण्डित बाजे मेरो हात हेरिदिनुस् न, मेरो बिहा कहिले हुन्छ?
पण्डित बाजे मेरो पनि हात हेरिदिनुस् न, मेरो भाग्योदय कहिले हुन्छ?
तपाई पनि कुनै पनि समस्याबाट निराश भए हामीलाई सम्झनुहोस्। देश विदेश अध्ययन अध्यापन प्रदेश जागिर वस्तुभाव व्यापार व्यवसाय विवाह प्रेम सम्बन्ध कलह झगडा रोग कष्ट अकल्पनीय मरण मुद्दा मामिला र अन्य कारोबारबाट मन विचलित तथा निराश हुनुहुन्छ, यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्। हस्तरेखा कुण्डली र अनुहार हेरी ग्रह फलादेश गरिनुका साथै नवग्रह रुद्राभिषेक पैतृक र वैदिक कर्म पनि गरिन्छ। चिना हात अनुहार नाडी तथा कम्प्युटर का माध्यमद्वारा फलादेश गर्दछ,
साथै घरको माटो र आखत पनि हेरिन्छ।
त्यस बापत हामी कुनै फी लिदैनौ, हामी उचित पुरस्कार लिन्छौ।
पण्डित बाजेलाई भेट्ने ठेगाना रहेको छ युवा ज्योतिष जगन्नाथ ग्यावली,
9847437119 र 9847479025।
महालक्ष्मी ज्योतिष परामर्श केन्द्र, सम्पर्क स्थान खैरबेटी महाकाली मन्दिर लक्ष्मी माविको अगाडि।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। घरबास होमस्टेको पर्यटन विकासका लागि आजदेखि 4 दिने आधारभूत तालिम कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा सुरु भएको छ। शुक्लाफाटा नगरपालिका वडा नम्बर 3 जोनापुरमा सञ्चालन हुन लागेको घरबास अर्थात् होमस्टेको पर्यटन विकासका लागि आजदेखि 4 दिने आधारभूत तालिम सञ्चालन गरिएको हो। खैरकन्द्रा सामुदायिक घरबासमा आबद्धलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारागाउँ विकास समिति ताहाचल काठमाडौँले तालिम दिन लागेको हो। त्यसमा आबद्ध समुदायलाई सैद्धान्तिक र प्रयोगत्मक गरी तालिम गरी दक्ष बनाइने तालिम संयोजक लीला प्रसाद तिमल सिन्हाले बताउनुभयो। तालिममा घरबासमा आवश्यक पर्ने आधारभूत जानकारी सिकाइने उहाँले जानकारी दिनुभयो। शुक्लाफाटा नगरपालिकाका प्रमुख दिलबहादुर अयरले सामुदायिक संस्थाहरूको संरक्षण सम्वर्धन गर्ने दायित्व स्थानीय तहलाई भएकाले संस्कृति संरक्षण र घरबासका माध्यमबाट स्थानीय बासिन्दाको आय आर्जनका लागि नगरपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उक्त घरबास नगरपालिकाकै पहिलो हो। राष्ट्रिय प्रकृति संरक्षण कोष कञ्चनपुरका सहायक संरक्षण अधिकृत सुदीपराज निरौलाले कोषले घरवास सञ्चालनका लागि रु 13 लाख रकम हस्तान्तरणसँगै आवश्यक तालिम र अन्य जिल्लाका उत्कृष्ट घरवासको भ्रमण गराई सञ्चालकलाई अनुभव प्रदान गरिएको बताउनुभयो। घरवास सञ्चालनसँगै तरकारी दुध उत्पादक कुखुरा पालक परम्परागत हस्तकलाका सामान बनाउने व्यक्तिहरूलाई समेत फाइदा हुने जनाइएको छ। उक्त वडा थारू समुदायको पुरानो गाउँ हो। अछाममा म्याद सकिएको लगभग 5 वर्ष बितिसक्दा पनि सेती लोकमार्ग जोड्ने बुढीगङ्गा नदीको चित्रे पुलको निर्माण कार्य पूरा भएको छैन। विक्रम सम्बत 2070 साल भदौमा सम्झौता भएर 72 साल असारमा पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो। सम्झौताको 5 वर्ष बित्दा पनि निर्माण पूरा हुन नसकेको हो। अहिलेसम्म उक्त पुलका 4 पिलर मात्रै निर्माण भएका छन्। ठेकेदारको आग्रहमा पटक पटक म्याद थपिए पनि निर्माणले गति नलिँदा यातायात सञ्चालनमा समेत व्यवधान रहेको छ। उक्त पुल निर्माणका लागि अनग नन्देगडा तुलसी दुर्गा निर्माण कम्पनीले संयुक्त रूपमा सम्झौता गरेका थिए। ठेकेदार कम्पनीको लापरवाहीले गर्दा काम हुन नसकेको स्थानीयको आरोप रहेको छ। 100 मिटर लम्बाइको पुल निर्माणको सम्झौता 3 कम्पनीसँग संयुक्त रूपमा भएको भए पनि कामको सम्पूर्ण जिम्मा नन्देगडा कन्स्ट्रक्सनले लिएको थियो। पुल 6,36,00,000 रुपियाँको लागतमा बन्ने सम्झौता भएको छ। हालसम्म 74% काम सकिएको निर्माण व्यवसायका प्रतिनिधि खेमराज बुढाको दावी रहेको छ। स्थानीय निर्माण कम्पनी नन्देगडा कन्स्ट्रक्सनका प्रोपराइटर रामबहादुर बुढाले कहिले मिस्त्री अभाव र कहिले पानीको बहाव बढेको कारणले ढिलासुस्ती गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले बताउनु भएको छ। चित्रे पुल निर्माणको काममा भइरहेको ढिलासुस्तीको बारेमा त्यहाँ हुने प्रायजसो छलफल र कार्यक्रममा सरकारवालाहरूले चासो लिनुका साथै लापरवाही गर्ने ठेकेदारहरूलाई कारवाहीका लागि पहल गर्नुपर्ने आवाज उठ्ने गरेको छ। तर व्यवस्था गर्ने ठेकेदारलाई कानुन बमोजिम कारवाही गर्नेतर्फ सम्बन्धित निकायले आँट भने गर्न सकेको देखिँदैन। सेती लोकमार्ग जोड्ने चित्रे पुलको कार्यालयले पटक पटक ताकेता गर्दा पनि ठेकेदारले लापरवाही गरिरहेको जिल्ला समन्वय समितिका उपप्रमुख टोप बहादुर रावलले बताउनु भयो। प्राकृतिक विपद जोखिम न्यूनीकरणका विषयमा कैलालीमा आज एक कार्यशाला गोष्ठी गरिएको छ। एनसेट नामक गैर सरकारी संस्थाले विपदबाट उत्पन्न हुने जोखिम न्यूनीकरण गर्नका लागि के कस्ता सतर्कता अप्नाउनु पर्छ भन्ने विषयमा कैलालीको धनगढीमा कार्यक्रम गरिएको हो। कार्यक्रममा भवन तथा अन्य संरचनाहरू सुरक्षित तरिकाले निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा कैलाली तथा कञ्चनपुरका विभिन्न रेडियोहरूमा कार्यरत रेडियो कर्मीहरूलाई तालिम दिइएको थियो। कार्यक्रममा भवन निर्माण गर्दा पालना गर्नुपर्ने भवन आचार संहिताका विषयमा समेत जानकारी दिएको जनाइएको छ। विपदका समयमा रेडियोकर्मीहरूले खेल्नुपर्ने भूमिका तथा विपदका समयमा समाचार सङ्कलन गर्ने बारेमा समेत जानकारी दिइएको थियो। कार्यक्रममा कैलालीको धनगढी उपमहानगरपालिकाका इन्जिनियर डिलीराज भट्टले भवन निर्माण गर्दा अप्नाउनु पर्ने सावधानी तथा भवन आचार संहिताको बारेमा जानकारी दिनुभएको थियो। कार्यक्रममा कैलाली तथा कञ्चनपुरका विभिन्न रेडियोहरूका कार्यरत रेडियोकर्मीहरूको सहभागिता रहेको थियो। कञ्चनपुरको बेतकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले बाह्रकुण्डा तालको अवलोकन गर्नुभएको छ। भीमदत्त नगरपालिका वडा नम्बर 18 का वडा सदस्य प्रशान्त भट्टसहित नगर प्रमुख चन्दले जल पुनर्भरण गरिएका तालको अवलोकन गर्नुभएको हो। अवलोकनमा गैर सरकारी संस्था महासङ्घ कञ्चनपुरका सचिव अमीर तिरुवा, बुद्धिजीवी उत्तम विष्ट लगायतको सहभागिता रहेको थियो। अवलोकनपछि नगर प्रमुख चन्दले बाह्रकुण्डामा ताल पुनर्भरण गरी ऐतिहासिक धार्मिक सांस्कृतिक सम्पदा संरक्षणका लागि राम्रो कार्य भएको उल्लेख गर्दै आगामी दिनमा यसलाई थप पूर्वाधार निर्माणका कार्य गरी आकर्षक बनाउनका लागि सुझाव समेत दिनुभएको थियो। भीमदत्त नगरपालिकाले धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न गत आर्थिक वर्षमा बाह्रकुण्डाका 12 तालमा जल पुनर्भरण गरेको थियो। राष्ट्रपति सूर्य तराई मध्य संरक्षण विकास समितिसित सहकारीमा जल पुनर्भरण गरिएको हो। भीमदत्त नगरपालिकाले बाह्रकुण्डालाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न प्राथमिकताका साथ बाह्रकुण्डामा कार्यक्रम सञ्चालन गरेको हो। मातृ मृत्यु दर र शिशु मृत्यु दर कम गर्नको लागि बैतडीको बुर्चौनी नगरपालिकाले आमा सुरक्षा कार्यक्रम अन्तर्गत उपप्रमुखको कोषेडी कार्यक्रम सञ्चालनमा ल्याएको छ। सरकारले घोषणा गरेको आमा सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको बुर्चौनी नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुँवरले जानकारी दिनुभयो। उक्त कार्यक्रम अन्तर्गत सुत्केरी भएका महिलाहरूले उपप्रमुखको तर्फबाट सरसफाई किट प्राप्त गर्ने भएका छन्। 4 पटक गर्भवती जाँच गरेको, स्वास्थ्य संस्थामै सुत्केरी भएको र सुत्केरी भए पश्चात 7 दिनसम्म कम्तीमा 3 पटक जाँच गराएको हुनुपर्ने लगायतका मापदण्ड पूरा गरेमा महिलाहरूलाई उपप्रमुखको कोषेली प्रदान गरिने भएको छ। सुत्केरी भएको महिलाले उक्त मापदण्ड पूरा गरे नगरेको सम्बन्धित स्वास्थ्य संस्थामा अभिलेख रहने जनाइएको छ। मातृ मृत्यु दर र शिशु मृत्यु दरलाई कम गर्नका लागि सरसफाई सामग्री सहितको झोला प्रमुखको तर्फबाट सुत्केरी महिलालाई प्रदान गरिने नगरपालिकाले जनाएको छ। संस्थागत सुत्केरी कायम गर्नमा सहयोग र सुत्केरी पश्चात हुने आमा शिशुको स्वास्थ्यमा समेत कुनै असर नपर्ने लगायतको उपलब्धि हासिल गर्न यस कार्यक्रमले सहयोग पुग्ने नगरपालिकाका उपप्रमुख जानकी बमले बताउनुभयो। उक्त कार्यक्रमका लागि नगरपालिकाले रु 7 लाख बजेट छुट्याएको छ। कैलाली प्रहरीले लागु औषध कारोबारमा संलग्न रहेका 17 जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले कैलालीका विभिन्न स्थानबाट लागु औषध सहित पछिल्लो 1.5 महिनामा 17 जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको जनाएको छ। करिब 1.5 महिनाको कार्य प्रगति सार्वजनिक गर्दै कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमल सिन्हाले 20 गते यता लागु औषध कारोबारमा संलग्न 17 जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको जानकारी दिनुभयो। उहाँले लागु औषध कारोबारमा संलग्नहरूको साथबाट 119 ग्राम 3 मिलिग्राम लागु औषध खैरो हिरोइन, 421 ट्याब्लेट नाइट्रोभेट, 514 ट्याब्लेट इस्पास्मो नामक लागु औषध, 14 सिसी फेनारागन, 1 सिसी डाइलेक्स र 966 ग्राम 73 मिलिग्राम चरिस बरामद गरिएको बताउनुभयो। अब के राष्ट्रिय खबर। प्रधानमन्त्री समेत रहनुभएका नेकपाका अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताले नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको बैठक स्थगित भएको छ। आज 4 बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण स्थगित भएको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। दिउँसो 4 बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्रीको व्यस्ततालाई नै मध्यनजर गरेर 5 बजेका लागि सारिएको थियो, तर 5 बजेसम्म पनि प्रधानमन्त्री बैठक स्थल धुम्बाराही नपुगेपछि स्थगित गरिएको नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। अध्यक्ष ओली पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको स्मृतिमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुनका लागि बाडेगाउँ पुग्नु भएको थियो। कार्यक्रम समयमा नसकिएका कारण प्रधानमन्त्री ओली बैठकमा सहभागी हुन नसकिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। बाडेगाउँबाट प्रधानमन्त्री ओली सरकारी वकिलहरूको 2रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न राष्ट्रिय सभा पुग्नु भएको थियो। उक्त कार्यक्रम लम्बिएका कारण प्रधानमन्त्री स्थायी कमिटीमा जान नसकेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो। सरकारले गार्मेन्टका उत्पादनहरूमा पनि भन्सार छुटको व्यवस्था गरिदिनका लागि अमेरिकासँग आग्रह गरेको छ। परराष्ट्र मन्त्री प्रदीप गेवालले सरकारले नेपाली गार्मेन्टका उत्पादनहरूमा पनि भन्सार छुटको व्यवस्था गरिदिनका लागि अमेरिकी सरकारसँग आग्रह गरिएको जानकारी दिनुभएको हो। गएको साता मन्त्री गेवालीले अमेरिकी विदेश मन्त्री माइकल रिचार्ड पोम्पियोको नियन्त्रणमा अमेरिकाको औपचारिक भ्रमण गर्नुभएको थियो। सोही भ्रमणका उपलब्धिबारे आज पत्रकार सम्मेलन गरी जानकारी गराउने क्रममा मन्त्री खिमालीले आफूले नेपाली गार्मेन्टको उत्पादनमा भन्सार छुटको व्यवस्था गरिदिनका लागि अमेरिकी समकक्षी पोम्पियोसँग आग्रह गरेको बताउनु भएको हो। त्यस अवसरमा अमेरिकी विदेश मन्त्री पोम्पियोले शान्ति प्रक्रियालाई सफलतापूर्वक टुङ्गोमा पुर्याउने काम गरेकोमा प्रशंसा गर्दै उत्तर कोरियाको आणविक हतियार निशस्त्रीकरणको प्रयासमा साथ दिन नेपाललाई आग्रह गर्नुभएको थियो। भेटमा विदेश मन्त्री पोम्पियोले नेपालको पछिल्लो राजनैतिक परिस्थितिबारे चासो व्यक्त गर्नुभएको परराष्ट्र मन्त्री गिमालीले जानकारी दिनुभयो। मन्त्री गिमालीले पनि विदेश मन्त्री पोम्पियोसँग आगामी मार्चमा आयोजना हुन लागेको लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताहरूको सहभागिताका लागि आवश्यक वातावरण बनाइदिनका लागि आग्रह गर्नुभएको थियो। द्विपक्षीय भेटवार्तामा अमेरिकी विदेश मन्त्री पोम्पियोले नेपालको पाँच खाल स्थित वीरेन्द्र शान्ति सैन्य तालिम केन्द्रको क्षमता विस्तारका लागि आवश्यक सहयोग गर्ने वचन पनि दिनुभएको थियो। अब खेल खबर। 7 लाख धनराशिको फारो स्टेप पशुपति कपको चौथो संस्करण आजदेखि सुरु भएको छ। सुदूरपश्चिमलाई छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक दिलाउने खेलाडीहरूले गठन गरेको फारो स्टेप पशुपति युवा क्लबको आयोजनामा कैरालीमा आजदेखि सुरु भएको प्रतियोगिता पुष 14 गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा जित हात पार्दै नवबुद्ध युवा क्लब धनगढीले विजयी सुरुवात गरेको छ। धनगढी रङ्गशालामा भएको खेलमा नवबुद्धले गौरीगङ्गा नगरपालिकाको मसुरिया फुटबल एकाडेमीलाई 2-1 किनारा लगाएको हो। निर्धारित समयमा 1-1 बराबरी भएपछि थप गरिएको अतिरिक्त समयमा गोल गर्दै नवबुद्ध दोस्रो चरणमा पुगेको हो। समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। कञ्चनपुरको भीमदत्त नगरपालिका र नेपाल नगरपालिका एसोसिएसन बीच एमओयूमा हस्ताक्षर। सुदूरपश्चिम विश्वविद्यालयमा पेन डाउन। बझाङको जय पृथ्वी राजमार्गको मर्मत कार्य सञ्चालनमा बैतडीको पुर्चौनी नगरपालिकाद्वारा उपप्रमुखको कोशेली कार्यक्रम सञ्चालनमा। अध्यक्ष ओलीको व्यस्तताले नेकपा स्थायी कमिटी बैठक स्थगित। सरकारद्वारा गार्मेन्टका उत्पादनहरूमा पनि भन्सार छुटको व्यवस्था गरिदिनका लागि अमेरिकासँग आग्रह। र कैलालीमा फारो इष्ट पशुपति कप सुरु। हस्त, अहिले यो समाचार बुलेटिन सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 099-525-574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रवृत्तिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओजाजीलाई धन्यवाद दिँदै म समाचार प्रस्तुता ओम प्रकाश पनि बिदा हुन्छु। हस्त, नमस्कार।